والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد اللهم صل على وآله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا اللهم صل على محمد سيما للإمام المنتظر والحجة الثاني يشر عجل اللهم له الفرج ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد أما بعد فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد وقوله الحق بسم الله الرحمن الرحيم سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير امام بارگاہ علی رضا شارجہ میں فاطمیہ دوسری روایت کے مطابق پانچ روزہ مجالس کے سلسلے کی آج یہ پہلی مجلس ہے 1442 ہجرہ یعنی 1442 ہجری کا یہ خمسہ جنوری 2021 انگریزی تاریخوں کے مطابق ہے اور اس خمسہ فاطمیہ کے لیے ہمارا عنوان ہے رضا زہرا رضا یعنی رضا مندی خوشی اس کے مختلف پہلو اس خمسے میں بیان کیے جائیں گے اور زہرا سلام اللہ علیہا شہزادی کا وہ لقب ہے جس کے حوالے سے آج کی مجلس کے آخر میں ایک بہت اہم گفتگو مجھے کرنا بلکہ میرا اندازہ یہ ہے کہ شاید شہزادی کے اس لقب کے حوالے سے اس انداز کی گفتگو مجھ سے پہلے کسی نے نہ کی ہو کتنے 30 سال تقریباً ہو رہے ہیں اس امام بارگاہ علی رضا کی خدمت کرتے ہوئے مومنین کو پتا ہے کہ میں اس قسم کے دعوے نہیں کیا کرتا ہوں لیکن آج یہ جملہ میری زبان پہ بے اختیار آ ہی گیا البتہ یہ آدھی مجلس کے بعد قرآن کریم کی جس آیت کی میں نے تلاوت کی ہے یہ آیت خود ایک ایسے اہم ترین معجزے کے حوالے سے کہ جو آج ایک بچے کے لیے بھی سمجھنا آسان ہو گیا ہے لیکن 1200 سال تک اس معجزے نے مسلمانوں کو شرمندگی کا احساس دلایا اور غیر مسلموں نے اسلام پر اعتراض کیا یہ الگ بات ہے کہ ہمارے مکتب فکر میں امام معصوم نے پہلے دن سے ہی اس معجزے پر اتنا سخت اسٹینڈ لیا کہ ہمارے پاس تو کوئی گنجائش نہیں رہی کہ اس معجزے کے حوالے سے دنیا سے کوئی کمپرومائز کیا جائے دیکھیں ایک مسئلہ یہ بھی ہوتا ہے کہ اسلام کے بہت سارے احکامات دنیا کی سمجھ میں نہیں آتے وہ اعتراض کرتے ہیں بعض اعتراض ایسے ہوتے ہیں جو زمانے کی سائنس کے اعتبار سے بالکل ٹھیک ہوتے ہیں اس کا کوئی جواب ہمارے پاس نہیں ہوتا تو ہم کمپرومائز کر لیتے ہیں یعنی اس اسلامی حکم کو کچھ اس طرح سے ٹوسٹ کر کے توڑ مروڑ کے پیش کر دیتے ہیں کہ کھلم کھلا اسلام کی مخالفت بھی نہ ہو اور اعتراض کرنے والے بھی خوش ہو جائیں پھر جب زمانہ بدلتا ہے کوئی نئی ریسرچ آتی ہے پتہ چلا پرانی ریسرچ غلط ہے تو دوبارہ پھر وہ جو پہلے ہم نے محنت کی کہ قرآن کی آیت کے یہ معنی نکالے حدیث کو اس طرح سے گھمایا پھرایا ہم بھی سائنس کے اعتبار سے اپنے آپ کو بدل لیے مگر یہ ایک ایسا معجزہ تھا کہ تمام دنیا کے تمام صاحبان عقل متفق تھے. میں نے لفظ عقل جان بوجھ کے استعمال کیا, صاحبان عقل, سائنسدان نہیں کہا, صاحبان عقل کا, کہ وہ لوگ بھی کہ جن کا سائنس سے تعلق نہیں تھا وہ بھی کہتے تھے کہ ہمارے پاس عقل موجود ہے, یہ چیز ہماری عقل میں نہیں آ رہی. اچھا, اسلام کا ایک فاؤنڈیشن اسٹون ہے, بنیادی پتھر ہے کہ ما حکم به الشر حکم به العقل وما حکم به العقل حکم به الشر. جو عقل کہتی ہے وہی شریعت کہتی ہے, جو شریعت کہتی ہے وہی عقل کہتی ہے. تو اب اس سے لوگ یہ غلط نتیجہ نکالتے ہیں کہ ہر ایرے غیرے کی عقل وہ جو کہے گی بس وہی حکم خدا بنا لو, کہ جی یہ تو ہماری عقل میں نہیں آ رہا. نہیں, عقل سے مطلب معصوم کی عقل, یا جن کی معصوم نے تربیت کی ہے ان کی عقل, وہ جو کہتی ہے وہی شریعت ہے, جو شریعت کہتی ہے وہی عقل ہے. تو اب یہ ایک ایسا معجزہ ہے کہ 1200 سال تک سائنس تو خیر اپنی جگہ اس معجزے کا مذاق اڑاتی رہی, لیکن جو سائنس نہیں بھی جانتے تھے وہ بھی کہتے تھے کہ یہ خلاف عقل معجزہ. تو باقی دوسروں نے کہ بھائی سائنس کی مخالفت نہ ہو, یعنی خلاصہ ان کو سائنس سے محبت نہیں ہے, ان کی نیت یہ تھی کہ اسلام کا مذاق نہ اڑے. تو جو کہا اس کے حساب سے واقعے کو توڑ مڑوڑ کے بنا لیا. لیکن ہمارے یہاں بھی ایسے لوگ ہیں, لیکن اس مسئلے پر امام معصوم نے اتنا سخت سٹینڈ لے لیا کہ فرمایا جو چار چیزوں پر عقیدہ نہیں رکھتا ہے یا چار چیزوں کی تصدیق نہیں کرتا ہے وہ ہمارا شیعہ نہیں, اور دوسری حدیث میں کہا جو چار چیزوں کی تصدیق نہیں کرتا وہ ہماری شفاعت سے محروم رہے گا. اور ان چار چیزوں, پہلی ہی چیز یہ معجزہ ہے. اچھا, دوسری چیز بھی اس کے ساتھ ایسی کہ میں اس لیے اس کو بتا رہا ہوں کہ پہلی چیز کے حوالے سے آپ دوسری چیز سمجھ لیجئے, کہ اگر وہ دوسری چیز آج سمجھ میں نہیں آ رہی تو جیسے پہلی چیز سمجھ میں نہیں آ رہی تھی اب سمجھ میں آ گئی, اتنی سمجھ میں آ گئی کہ اب تو چھوٹا سا بچہ بھی کہہ دیتا, تو ہو سکتا ہے کہ جو دوسری چیز آج ہماری سمجھ میں نہیں آ رہی ہے وہ بھی مرنے سے پہلے پہلے ہی ہماری سمجھ میں آ جائے. اچھا, ذرا کچھ مبہم سی بات ہو گئی ہے, واضح کروں. اور یہ معجزہ جس کا بار بار میں نے تذکرہ کیا, معراج. اچھا, تمام دنیا کے سائنٹسٹ متفق تھے 1200 سال سے کہ فزیکل معراج یعنی جسم کے ساتھ تو معراج پاسبل ہی نہیں. مسئلہ خرق و التیام جس کے بیان کرنے کا آج موقع نہیں ہے, شہادت کی رات, تو ہم مجبوراً واقعہ معراج کا انکار ممکن نہیں ہے, کیونکہ قرآن میں کئی جگہ پہ اس کا تذکرہ آیا. ایک تو وہی آیت ہے جو سب سے مشہور آیت یہی ہے جو میں نے ابھی تلاوت کی, سورہ بنی اسرائیل کی پہلی آیت. اسی سورہ بنی اسرائیل میں آگے چل کر دو اور جگہوں پہ معراج کے حوالے سے کچھ پیغام دیے گئے. پھر سورہ والنجم کی آیتیں, اور پھر سورہ بقرہ کی آخری آیتیں. لیکن سب سے مشہور اور واضح آیت, واضح بھی کہہ دوں, وہ یہ پہلی آیت. اب انکار تو ہو نہیں سکتا, تو کیسے کمپرومائز کیا جائے سائنس اور اسلام میں؟ کہا کہ معراج ہوئی تھی مگر روحانی, یعنی پیغمبر کا جسے مکے میں تھا خالی روح آسمانوں کی سیر کر کے آ گئی. کیوں؟ اس زمانے کی عقل کے اعتبار سے ناممکن تھا. آج کسی بچے سے بھی پوچھی کہ کیا یہ ناممکن چیز ہے, کہ بالکل عام سی چیز ہے, تو اسے بالکل ایک عام سی چیز قرار دے گا. مجھے یاد ہے کہ اسی امام بارگاہ علی رضا شارجہ 2 سال پہلے اور 4 سال پہلے دونوں دفعہ دو مجالس میں یہ لفظ آیا کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے جتنے معجزات وہ اس زمانے کے اعتبار سے معجزے تھے, بعد میں ان کا جواب ممکن ہے سوائے قرآن کے. تو قرآن کا نام ہے معجزہ خالدہ, ہمیشہ ہمیشہ رہنے والا معجزہ. اب یہ موضوع کچھ اور بن رہا. تو امام معصوم نے اس وقت جب تمام سائنٹسٹ کہہ رہے ہیں کہ معراج ایک جسمانی جسم والی معراج تو ممکن ہی نہیں, اتنا سخت سٹینڈ لیا کہ ہمارا شیعہ نہیں جو یہ عقیدہ بنا لے. हमारी शफाअत से महरूम रहेगा। और फिर उसके साथ अजाब कब्र को भी कहा, चार चीजों में दूसरी चीज अजाब कब्र भी थी। तो आज भी बहुत से ऐसे पढ़े लिखे और साहिबान अकल हैं जो अजाब कब्र को इसलिए इनकार करते हैं कि कहते हैं हमारी अकल में नहीं आता। अब ये अलग मौजू बन जाएगा जो बहुत अहम तो है लेकिन आज की फिर बात रह जाएगी। तो जैसे पहला वाला हमने देखा मसाला कि मेराज नामुमकिन था, आज इतना आसान हो गया कि बच्चा भी उसको समझ लेता है। तो ये दूसरी वाली चीज जो हो सकता है कि आज कुछ लोगों को इसलिए मुश्किल लग रही कि वो शराब नहीं छोड़ना चाहते और वो गुनाह नहीं छोड़ना चाहते और वाजिबात नहीं करना चाहते का इनकार ही कर दो अजाब कब्र का। हो सकता है कुछ अरसे के बाद उनको ये भी एक काम सी चीज लगे। लेकिन अब मैं जरा सा अपने मौजू से हटा वापस आता हूं। तो पैगंबर की जिंदगी का एक अहम तरीन वाकया और पैगंबर की जिंदगी का एक ऐसा मोजिजा और पैगंबर की जिंदगी का एक ऐसा सफर जिसने दुनिया को हैरान भी कर दिया, साइंस के परखचे भी उड़ा दिए और दुनिया के लिटरेचर पर इसके बहुत असरात भी पड़े। कि मौजू आज मेराज नहीं है इसलिए मैं उस तरफ नहीं जा रहा हूं, बहुत असरात भी पड़े। साइंस होता है फैक्ट, लिटरेचर होता है फिक्शन। तो साइंस ने तो इनकार किया था लेकिन फिक्शन ने इस सफर मेराज से बहुत ज्यादा असर कबूल किया, इंस्पायर हुआ फिक्शन। लेकिन किसी और मौके पर। तो खुलासा यह कि कितना अहम सफर, पैगंबर की अजमत और बुलंदियां बयान कर रहा। अब यह पहली आयत सूरह बनी इसराइल की, सुबहान अल्लज़ी, और यह इतना अहम सफर है कि अल्लाह इसका तस्किरा करके खुद अपनी तारीफ कर रहा, पाक है वो जात। असरा बे अब्दिही लैलम मिनल मस्जिदिल हराम, पाक है वो जात असरा जो लेके गई लैलन रात के वक्त, बे अब्दिही अपने बंदे को रात के वक्त लेके गई। तो खुदा ने कहा कि जो ले जाने वाला है वो पाक है, सुबहान तेरी कुदरत। इतना अहम ये सफर है कि अल्लाह खुद अपनी तारीफ कर रहा है इस वाकये के हवाले से। मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा, मस्जिद हराम से ले गई मस्जिद अक्सा की तरफ। अल्लज़ी बारकना हौलहू, वो मस्जिद अक्सा जिसके चारों तरफ हमने बरकतें रखी। अच्छा देखिए इस आयत के अंदर चार चीजें, बल्कि पांच चीजें वाजे हो गई। कौन लेकर गए? सुभान अल्लज़ी वज़ा, किसको लेके गई? अब्द ही अपने बंदे को। टाइम क्या था? लैलन रात के वक्त। कहां से ले गए? मस्जिद हराम से। कहां ले गए? मस्जिद अक्सा। जब भी कोई आदमी ट्रेवलिंग करता है, सफर करता है, यही चार पांच चीजें होती है ना। कौन लेके गए, किसको लेके गया, कब लेकर गया, कहां से लेके गया, कहां तक ले गया। अच्छा एक बात वाज़े कर दूं कि मस्जिद अक्सा से यहां मुराद है सातवें आसमान पर मौजूद मस्जिद। अक्सा अरबी में कहते हैं सबसे दूर। तो कायनात की जो सबसे दूर वाली मस्जिद, जहां पे कायनात खत्म हो जाती, दूर तो उसी को कहेंगे ना, कायनात ही खत्म हो जाती, जिसके आगे तो बस फिर वो सिदरतुल मुंतहा है और अल्लाह है और अल्लाह का रसूल है और काबा कौसान है और अदना। वो कौन सी मस्जिद है? वो है बैतुल मामूर, सातवें आसमान पर जन्नत के बिल्कुल बीच में। और वो असली काबा तो वही है ना, बैतुल मामूर, ये जमीन वाला काबा तो उसकी शबी है जो उसकी सीध में बनाया गया। इमाम मासूम ने इसको समझाने के लिए जुमला ये इस्तेमाल किया कि ये दोनों असल जो जन्नत में और ये जो इस वक्त जमीन पर, ये इस तरह से एक दूसरे की सीध में है कि अगर उस जन्नत वाले खाने काबा के अंदर कोई जाए और अपने हाथ से कोई चीज फेंके और वो सीधी नीचे आए। अब यहां साइंस वाइंस नहीं चलाई है कि ये फोर्स वो फोर्स, ये ग्रेविटी ये वो चीज, बिल्कुल कोई उसके ऊपर एक्सटर्नल फोर्स अमल ना करे तो वो आके इस खाने काबा की छत से टकराई। इतना ये एक दूसरे के नीचे, लेकिन असल वो, ये तो खत्म हो जाएगा ये खाने काबा जब कयामत आएगी, जमीन को रेजा रेजा किया जाएगा और हर एक उसमें जाएगा, वो तो रहेगा वो असली। और ये भी आप एक चीज अर्ज कर दूं कि जो दुनिया में खाना काबा है ना, इसके हवाले से हमारे यहां दो अहम इबादतें होती, लेकिन दोनों एक जैसी नहीं है, दोनों में फर्क है, क्योंकि ये इश्तेहाद का एक बहुत अहम उसूल है। और मौका मिल रहा है तो इशारा कर दूं, खाने काबा की तरफ हम रुख करके नमाज पढ़ते हैं, एक तो नमाज में हमें इसकी जरूरत पड़ती है, और दूसरे ये कि इस खाने काबा का हम तवाफ करने जाते हैं उमरे और हज में, वहां जरूरत पड़ती है। मगर दोनों जैसे नहीं, नमाज काबे की तरफ होती है, तरफ टुवर्ड्स डायरेक्शन, और तवाफ काबे का होता है, दोनों में फर्क हो गया, जिसकी वजह से दो अलग फिक्री मसले बने, जिसे बयान करने का फिलहाल वक्त नहीं है, क्योंकि आज शहादत की रात है और शहजादी का बयान ज्यादा जरूरी, मगर ये फर्क हुआ, तवाफ काबे का होता है, तवाफ ऑफ काबा ऑफ, और नमाज टुवर्ड्स काबा। अब ये लफ्ज ऑफ और टुवर्ड्स नहीं, कहा मैं इंग्लिश में किधर उलझ गया, काबे की तरफ और काबे का तवाफ फर्क। कुरान ने कहा वल यतवफू बिल बैतिल अतीक, तवाफ करो बैत अतीक यानी काबे का, और नमाज के लिए कहा फवल्ल वजहका शतर अल मस्जिद अल हराम, शतर माने डायरेक्शन, और अपना मुंह फेर लो, अपना रुख फेर लो काबे के डायरेक्शन। ये एक एक लफ्ज वाजिबात और हराम के मसले को तब्दील कर देता। ये चूंकि इश्तिहाद और तकलीद का एक बहुत अहम उसूल है, इसलिए मैंने इसको बताया। आप खाली अंग्रेजी या उर्दू में कुरान का ट्रांसलेशन पढ़ के फतवा नहीं दे सकते जब तक के इतनी बारीकियों का ख्याल न रखा गया हो कि एक एक लफ्ज तर्जुमा करते वक्त उसका ख्याल करते हुए तर्जुमा किया जाए, जो ऐसा तो मुझे अब तक दुनिया में कहीं कोई तर्जुमा कुरान नजर नहीं आया। और खाली तर्जुमा कुरान ने फिर हदीसें भी इतनी ही एहतियात के साथ, तो खैर बात फैल रही है, बहुत अहम बात है, इसलिए अहम बात है कि कुरान करीम ने यहां पे एक लफ्ज और इस्तेमाल किया, ये सूरह बकरा सयकूल पारे की शुरू की आयतें, कि हमने ये काबे को नमाज के लिए इसलिए बनाया तरजाहा, ताकि तू राजी हो जाए। ये खाने काबा किबला क्यों बना? रिजाए मोहम्मद के लिए सल्लल्लाहु अलैहि वसल्लम। हमारा मौजू है रिजाए जहरा, लेकिन बात अब शुरू तो यहीं से होगी ना, पैगंबर को राजी रखने के लिए कुरान करीम ने कहा कि हमने इसलिए खाने काबा को तुम्हारा किबला बनाया। आज जाइए, आज ही देख लीजिए सैयकुल पारे का पहला सफा, दूसरी ही आयत है, पहली या दूसरी आयत, पैगंबर की रजा, अल्लाह को इतनी पसंद है कि उसके खातिर खाने काबा को किबला बनाया जा रहा, कम अज कम कुरान ये रीजन दे रहा, और पैगंबर को किसकी रजा पसंद है, ये हमारा मौजू है, अभी हम इस पे आते हैं। तो खैर खुलासा ये कि चार चीजें कुरान, पांच चीजें कुरान करीम ने बता दी सफर मेराज के हवाले से, कौन ले गया, किसको ले गया, कब ले गया, कहां से ले गया, कहां तक ले गया, मगर अहम तरीन जिसो रही, ये सबसे अहम बात है। जब आप किसी का सफर सुनते हैं कि फला आदमी सफर पे गए, कहां गए, फला जगह गए, कहां से गए थे, वो अपने घर से गए थे, क्यों, कौन लेकर गया, किसने इंतजाम किए, जैसे हम लोगों से लोग पूछते हैं, हम कहते हैं भाई इमाम बारगाह अली रजा ने हमारा टिकट वगैरह भिजवाया, इंतजाम करके ले गए। लेकिन सबसे अहम बात तो हर सफर में कि क्यों ले गया, हर सफर कहां से ले गए, कहां तक ले गए, किस वक्त ले गए, किसने इंतजाम किया, किसको ले गया, वो सब अपनी जगह। अहम तरीन चीज यह है कि सफर किया क्यों गया, मकसद क्या था, आखिर घूमना फिरना सैर व तफरी, इलाज, तालीम, मुलाजमत, जॉब, कारोबार, कोई मकसद हर सफर का है ना। अब वो कुरान ने आखिर में कहा ले नोरे या हुमिना आयाते ना, हम अपने हबीब को उस सफर पे इसलिए ले गए ताकि अपनी एक निशानी उसको दिखाएं। ये पूरे बाकी मानदा मजालिस में चलेगा, यहीं पे मेरे मौला का बार बार कहना अना आयतुल्लाहिल कुबरा, अल्लाह की सबसे बड़ी निशानी तो मैं हूं, سفر معراج پر خدا نے کہا لے نور یہو من آیاتنا، اپنی ایک نشانی دکھانا۔ اب اتنے بڑے سفر پہ لے جا رہے ہیں تو یقیناً سفر سب سے بڑا ہے تو نشانی بھی سب سے بڑی ہوگی۔ باقی باتیں 27 رجب کی محفلوں میں یا کبھی میں ایام عزا کا اشرا بھی معراج کے عنوان پہ پڑھتا ہوں، بلکہ امام بارگاہ علی رضا شارجہ میں آج سے 10-12 سال پہلے پڑھ بھی چکا ہوں۔ لیکن خلاصہ یہ کہ مولا نے کہا کہ اللہ کی سب سے بڑی نشانی میں یہ سفر معراج اس لیے ہوا تھا کہ ولایت علی ابن ابی طالب علیہ السلام پیغمبر کو اس سفر معراج کے ذریعے یہ میسج دیا گیا۔ اب آئیے، یہ بات تو ہر ایک کو معلوم ہے، میں نے شاید کچھ زیادہ وقت لے لیا، اس کے لیے میں معذرت خواہ ہوں، لیکن ایک چھوٹی سی بات۔ ایک اسلام کا ایک حکم ہے، بہت اہم اخلاقی حکم ہے، یہ واجبات تو حرام والا نہیں، اخلاق۔ جب کسی سے ملنے جاؤ خالی ہاتھ مت جاؤ، کوئی نہ کوئی تحفہ لے کے جاؤ۔ اور یہ ہے کہ جب میزبان کے پاس جاؤ تو میزبان کی بھی ذمہ داری ہے کہ مہمان کو خالی ہاتھ رخصت نہ کرے، کوئی نہ کوئی تحفہ دے کے رخصت کرے۔ یہ ایکسچینج آف گفٹس محبتیں بڑھاتا، یہ آج کی دنیا کا نعرہ چنانچہ ہر سال بلکہ ہر مہینے کوئی نہ کوئی ایسی ڈیٹ آ جاتی ہے کہ جی اس میں گفٹ دیا کرے، اس سے محبت بڑھتی۔ کبھی مدرس ڈے، کبھی فادرس ڈے، کبھی ویلنٹائن ڈے، کبھی کرسمس، کبھی اس طرح پتہ نہیں کیا۔ لیکن جو بنیادی اصول کہ خالی زبانی کلامی محبت نہیں ہوتی ہے، ساتھ میں اس کا ایک اظہار بھی ہونا چاہیے۔ تو یہ اسلام نے تو بہت پہلے کہا، جاؤ تو کچھ لے کے جاؤ، خالی ہاتھ نہ جاؤ۔ اور ہمارے یہاں یہ رواج ہے بھی، ملنے جاتے ہیں، کوئی مٹھائی کا ڈبا لے جاتا ہے، کوئی پھل لے جاتا ہے، کچھ نہ، اور جو میزبان ہے وہ بھی کچھ نہ کچھ دیتا۔ عجب ہوتا یہ ہے کہ جو آدمی جا رہا ہے وہ اپنی حیثیت کے مطابق تحفہ لے جاتا، اور جس کے گھر جا رہا ہے وہ اپنی حیثیت کے مطابق تحفہ دیتا، عام دستور یہی۔ اب جانے والا کون ہے، مہمان کون ہے؟ جو کائنات کا سب سے عظیم انسان، کائنات کی سب سے عظیم مخلوق ہے، وہ جا رہا، تو وہ اب یہاں سے کیا تحفہ لے کے جا رہا؟ وہ اپنی حیثیت کے مطابق لے کے جائے گا نا، جو اس کے حساب سے۔ اب اللہ کو کیا تحفہ دیا جائے، سب کچھ اسی کی طرف سے تو ہے۔ لیکن جتنا ایک انسان کے اعتبار سے کہ اللہ کی عظمت کو دیکھتے ہو، اور اللہ مہمان آیا میرے گھر میں، اور وہ بھی خود سے نہیں آیا، میں نے اس کو بلایا ہے، تو رخصت کرتے وقت کوئی تحفہ دو، تو وہ بھی اللہ اپنی حیثیت کے مطابق دے گا۔ پیغمبر جب پہنچے بارگاہ الہی میں، کیا تحفہ پیش کیا؟ دعا۔ یہ سورہ بقرہ کی آخری آیت ہے نا، ربنا لا تواخذنا ان نسینا واخطانا۔ کہیں اب پیغمبر وہاں پہنچے جہاں جبرائیل بھی رک گئے تھے، اب یہ معراج موضوع نہیں ہے، تو یہ دعا پیغمبر نے مانگی، یہ دعا کا تحفہ، جو روایت میں کہ اللہ کو مومن سے سب سے زیادہ پسند آتا ہے جب وہ اللہ سے دعا مانگتا۔ دعا مخ العبادہ، تمام عبادتوں کی روح دعا۔ نماز تک منہ پہ دے ماری جاتی ہے جس کے بعد دعا نہ مانگی جائے، تو دعا اللہ کو بہت پسند ہے، یہ بہترین تحفہ ہے جو بندہ مومن اللہ کی بارگاہ میں پیش کرتا ہے۔ اب ظاہر دعا کیا ہے؟ اپنے مسئلے، اپنی حاجتیں، اپنا ہی تذکرہ، میں، لیکن اللہ کو بہت پسند ہے۔ اب یہ ایک الگ موضوع بن جائے گا دعا کا، ادھر نہیں جا رہا ہوں، لیکن کچھ اشارے ہو گئے۔ اور اللہ نے تحفہ کیا پیش کیا؟ ولایت علی۔ اب وہ وہاں سے بہترین تحفہ ملے، یہاں سے بہترین گیا، وہاں سے بہترین ملا۔ اچھا ولایت علی کو تحفہ میں نہیں کہتا، ولایت علی تو مقصد ہے سفر معراج کا، تحفہ تو اس کے علاوہ دیا جاتا ہے نا۔ تو اب سفر معراج کا تحفہ ہے ذات فاطمہ زہرا سلام اللہ علیہا۔ میں وہ روایت پڑھ نہیں رہا ہوں جو سیب والی روایت ہے کہ شہزادی کونین کا نور جنت سے اس دنیا میں جس سیب کے ذریعے آیا، وہ شب معراج پیغمبر نے نوش فرمایا تھا۔ روایت آج کل بہت مشہور بھی ہو گئی، اور زیادہ مناسب ولادت کی محفل میں یہ روایت ہوتی ہے، اور ولادت بھی اسی مہینے میں ہونے والی ہے، اسلامی مہینے میں شہزادی کی ولادت کا جشن۔ تو اکثر پیغمبر شہزادی کے بدن کو یہ کہہ کے سونگتے تھے کہ اس میں سے مجھے جنت کے سیب کی خوشبو آ رہی۔ अच्छा, आप जन्नत के सेब से मतलब ये दुनिया के सेब ना समझिएगा जो आप फ्रूट की दुकानों में देखते हैं। तो हमें समझाने के लिए कहा उसको मुतशाबिहम, उससे मिलता जुलता, बल्कि उस सेब की थोड़ी तफसील फिर भी हमको बताई गई, तो बिल्कुल इस दुनिया से मुख्तलिफ है, शक्ल सिर्फ वो थी, लेकिन जो थोड़ा बहुत भी समझाया गया है वो भी पूरा नहीं समझाया गया जब तक कि खुद उस मरहले से हम ना गुजरे, यानी जन्नत में जाके वहां के मेवे ना देखें। लेकिन बात फैल रही है, शहजादी तक मैं पहुंच गया। अब शहजादी तोहफे मेराज हैं, पैगंबर को उस रात अल्लाह ने बुलाया एक ड्यूटी के लिए, एक ड्यूटी है विलायती अली, ये फरीदा है, और फिर एक तोहफा दिया साथ में। अक्सर हमारे यहां भी होता है कि हम किसी को बुला के कोई काम उसके सुपुर्द करें ना, तब वो काम करने जा रहा है बेचारा जहमत उठाएगा, हम साथ में उसको कोई गिफ्ट दे देते हैं। बाज जगहों पे उजरत देना अच्छा नहीं लगता तो हम गिफ्ट दे देते हैं। उस जहमत की वजह से, उस मेहनत की वजह से जो उस ड्यूटी के लिए विलायती अली पैगंबर की ड्यूटी करार पाई शबे मेराज, और तोहफा दिया गया फातिमा जहरा। अच्छा, अब यहां पे बहुत सारे और पहलू उसके हैं, लेकिन चूंकि आज की रात मसाइब भी थोड़े ज्यादा होते हैं तो इंशाल्लाह बाकी मजालिस में बताऊंगा, सिर्फ एक छोटी सी बात अभी अर्ज कर दूं, और वो ये कि तोहफा तो है ही मेराज का, लेकिन एक बात और याद रखी, जब कोई बहुत अहम और कीमती चीज किसी को दी जाती है तो ऐसे ही उठा के हाथ में नहीं पकड़ा दी जाती, बल्कि उसकी हिफाजत का भी इंतजाम किया जाता। जितनी कीमती चीज होगी, अब ये जो मैं मिसालें दे रहा हूं नऊज़ बिल्ला, इसको आप मासूमीन की तरफ ना ले जाइए, सिर्फ समझाने के लिए। बहुत ही कीमती जेवर दिया जाएगा तो जो बॉक्स होगा ना वो आम बॉक्स से अलग होगा, जिसमें आप सुपरमार्केट से खाने पीने की कोई चीज लाते हैं बॉक्स वाला आइटम वो नहीं होगा, वो बहुत ही कीमती मोती होगा, उसकी हिफाजत का डिब्बा अलग होगा। जितनी चीज कीमती होगी उसकी हिफाजत का इंतजाम भी साथ साथ किया जाता है कि भाई आप ले जा रहे हैं बहुत अहम चीज है, बहुत कीमती चीज है, जाय ना हो जाए, टूट ना जाए, खराब ना हो जाए, साथ में ये भी ले जाइए। भोंडी मिसालें दे रहा हूं, कभी शहजादी की शान के मुताबिक ये मिसालें नहीं बन सकती हैं, आप भी सिर्फ मिसाल समझ के सुनिए। मैंने बेहतरीन फर्नीचर खरीदा तो उस कंपनी ने साथ में मुझे कुछ स्प्रे दिए थे, कहा ये फर्नीचर बहुत कीमती है, ये स्प्रे आप इस्तेमाल करते रहिएगा तो ये खराब नहीं होगा, वरना ये बहुत जल्दी खराब हो सकता। फिर पहले जमाने में जो टीवी होते थे तो उसको फिर उसकी स्क्रीन वगैरह की हिफाजत के लिए वो अलग से वो उसके ऊपर पर्दे डाले जाते थे या कवर होते थे, गाड़ी कीमती होती है तो उसको छुपाने के लिए कवर वगैरह, भोंडी मिसालें। लेकिन खुलासा ये कि जितनी कीमती चीज दी जा रही, सबसे बड़ी सबसे कीमती चीज क्या, औलाद। अब वो औलाद दुनिया में आती है, वो सारे वैक्सीनेशन उसको वो जो टीके लगाए जाते हैं हिफाजती टीके, वो क्या है उसकी हिफाजत के लिए, तो एक उसूल होता। मिसालें देने की जरूरत है इमाम बारगाह अली रिजा शारजा के समझ में, पूरा साल इतने बड़े बड़े उलमा को सुनते रहते हैं कि मुझ जैसे तालिब इल्म के लिए तो गुफ्तगू करना भी मुनासिब नहीं है समझ में के सामने, क्या करूं, ये ऑर्गेनाइजर मुझे मजबूर कर देते हैं, शर्मिंदगी के साथ आता हूं, लेकिन सवाब भी मिलता है। तो आप ये सुन लीजिए कि जितने कीमती चीज होगी उतना ही उसकी हिफाजत का भी इंतजाम साथ में किया जाता। विलायती अली कायनात की सबसे कीमती चीज, और फातिमा जहरा को भी सफर मेराज में दिया जा रहा, विलायती अली भी सफर मेराज में दी जा रही, विलायती अली तो जिम्मेदारी बन रही है रसूल की। वइन लम तफअल फमा बल्लगता रिसालता, अगर यह अमल अंजाम ना दिया तो रिसालत अंजाम नहीं दी, रिसालत पैगंबर की ड्यूटी है, तो विलायती अली जिम्मेदारी है और फातिमा जहरा विलायती अली की हिफाजत का इंतजाम। जब तक फातिमा जहरा का वजूद है, वो तो हमेशा है, बात समझाने के लिए कह रहा हूं, वो विलायती अली महफूज है, विलायती अली को कोई नुकसान नहीं पहुंचा सकता, जितने चाहे जुल्म कर लो, साजिशें कर लो, वजूद है फातिमा विलायती अली की सबसे बड़ी मुहाफिज। ये उस पैगाम भी मिला कि मेराज में ही विलायती अली मिल रही है, मेराज में ही वजूद है फातिमा मिल रहा, मगर मेराज में तो पैगंबर को एक तोहफा और भी मिला, उस तोहफे का नाम है नमाज, नमाज भी तोहफा है मेराज है, बल्कि पैगंबर को एक से ज्यादा मेराज हुई। फातिमा का तोहफा पहली मेराज में मिला है, जब विलायत अभी नहीं आई है, हिफाजत का इंतजाम पहले से हो गया, اور ولایت علی آخری معراج میں حکم آیا، اس آخری معراج میں نماز کا بھی حکم آیا، تو اب ولایت بھی دی جا رہی علی کی، نماز کا حکم بھی دیا جا رہا، یعنی بتایا جا رہا کہ ولایت علی کی سب سے بڑی محافظ فاطمہ ہے اور نماز ہے. فاطمہ عقیدے کا نام ہے، نماز عمل کا نام، فاتمہ اصول دین کا نام ہے، نماز فروع دین کا نام. تو فاطمہ اور نماز، یہ دونوں کا رشتہ ایسا کہ آپ اس کو توڑ ہی نہیں سکتے، یہ کاٹ ہی نہیں سکتے. جو فاطمہ والا ہوگا وہ خود بخود نمازی ہوگا، کیونکہ دونوں چیزیں مل کر ولایت علی کی حفاظت کر رہی. اور اسی کچھ آج عربی زبان کی باتیں ہوئی ہیں نا، تو ایک بات اور عرض کر دوں عربی زبان کی. انگریزی میں ایک لفظ ہے دین، اردو میں کہتے ہیں پھر، یا اس کے بعد، یا پھر. اس کے لیے عربی میں کئی لفظ ہیں، لیکن ہر لفظ کا دوسرے سے الگ ایک مفہوم اور میننگ ہے. اگر دو چیزیں آئیں، ایک چیز پہلے آئی، دوسری چیز اس کے بعد آئی، مگر تھوڑے سے گیپ کے بعد، ایک دوست ہے میرا احمد، ایک دوست ہے مثلا محمد، دونوں میرے پاس آئے، احمد آیا ایک منٹ کے بعد، دو منٹ کے بعد محمد بھی آ گیا، ہم کہیں گے ثم، پھر، then. جاءنی احمد ثم محمد. ثم کا مطلب ہے کہ تھوڑا سا گیپ ہو جاتا ہے، تھوڑا سا، زیادہ بھی ہو سکتا ہے لیکن تھوڑا سا تو ہے. لیکن عربی میں دین کے لیے، پھر کے لیے ایک لفظ اور ہے فا. فا کا مطلب ہے کوئی گیپ نہیں، یہ ایک آیا ہے، دوسرا اس کے بالکل ساتھ ساتھ چل رہا، ہاں ایک قدم پیچھے ہے، لیکن اس طرح ہے کہ پہلے والے کا پچھلا قدم کمرے میں داخل ہو رہا تھا، تو جو پیچھے بعد میں آ رہا اس کا اگلا قدم اس کے ساتھ. یعنی اس طرح نہیں ہے، بلکہ اس طرح، کہ دونوں سمجھیے کہ ابھی پہلے والا پورا داخل بھی نہیں ہوا، دوسرا، اس کے لیے کہتے ہیں فا. کہیں گے ہم جانی احمد فا محمد، احمد آیا بس فوراً اس کے ساتھ ہی ساتھ محمد آ گئے. فاطمہ اور نماز دونوں معراج کے تحفے ہیں، دونوں کا تعلق ولایت علی سے. علی کے ولایت کو کوئی مان نہیں سکتا جب تک کہ فاطمہ زہرا کو نہ مانے اور نماز کو قائم نہ کرے. اب یہ بات جو میں نے کہی، ایک تو تاریخ کے حوالے سے، تاریخ مطلب معراج کی تاریخ، ہر ایک کو پتا کہ معراج میں یہ بھی تحفہ ملا، وہ بھی ملا. لیکن اب آئیے اس کو نص قرآنی بنا دوں. قرآن کریم میں جہاں پہ یہ تذکرہ ہوا کہ ہم نے رسول کو فاطمہ دی، آیت ہر ایک کو یاد ہے، بسم اللہ الرحمن الرحیم، انا اعطینا کل کوثر، اے رسول ہم نے تمہیں کوثر دی ہے، یعنی فاطمہ. تو کیا قرآن نے کہا؟ فصلی لربک، کوثر دی ہے، فاطمہ دی ہے، پس نماز پڑھ. ثم نہیں آیا کہ ہم نے فاطمہ دی ہے تو ثم صلی لربک، تو اب نماز پڑھ. اس میں ہوتا ہے کہ فاطمہ کے بعد ایک گیپ ہے پھر نماز، نہیں، فا آیا، فاطمہ اور نماز دونوں جڑے ہوئے. سورہ کوثر آپ کے پاس ہے، آپ کے سامنے ہے، بچے بچے کو یاد ہے لفظ فا آ رہا، یہ دونوں ایک دوسرے کے ساتھ. اور یہیں پر یہ میں واضح کر دوں، ابھی اس میں کچھ باتیں رہ گئی ہیں، وہ کل سنیے گا انشاءاللہ زندگی رہی تو، لیکن ایک مختصر سی بات اور سنی. شہزادی کے بہت سارے ٹائٹل ہیں، بہت سارے القاب ہیں، ہم اردو زبان کے اعتبار سے بات کر رہے ہیں، تو ہمارے یہاں تو نام، کنیت، لقب سب ایک ساتھ ہی، ایک ہی کیٹیگری میں آ جاتے ہیں. عربی میں سب الگ الگ ہوں گے، نام کسی اور کو کہتے ہیں، لقب کسی اور کو، کنیت کسی اور کو، چھوڑ دیجیے، اردو میں سب ایک ساتھ. تو اب جیسے بار بار میں نے شہزادی کا تذکرہ کیا فاطمہ کے ذریعے نام، اور پھر کوثر کا لفظ آیا، یہ بھی شہزادی کا ایک نام، تحفہ معراج شہزادی کا ایک نام، یہ بھی ہے ہبا، ہبا یعنی تحفہ، اور شہزادی کا ایک اور نام زہرا بھی ہے. موضوع سے نہیں ہٹ رہا ہوں، ابھی جو بات نماز کی آئی نا، اس کو شہزادی کا نام زہرا بھی ہے، ہمارا ٹاپک یا سبجیکٹ بھی ہے رضا زہرا، زہرا کی رضا. زہرا کا مطلب کیا؟ زہرا انگریزی میں اس کو کہتے ہیں لیڈی آف لائٹ، زہرا. اب شہزادی کو زہرا کیوں کہتے ہیں؟ شہزادی کو فاطمہ کیوں کہتے ہیں؟ اس کی تین وجوہات ہیں، تین، ایک نہیں، फातिमा कहलाती है तीन वजह से, शहजादी को जहरा क्यों कहते हैं इसकी भी तीन वजूहत, एक नहीं तीन, तीनों की तीनों पूरी होती। तो एक का ताल्लुक क्योंकि नमाज से है ना, और बात मेरी मेराज के हवाले से, नमाज जहरा जो मशहूर बात हमारे यहां है और सही है, मशहूर का मतलब ये नहीं कि गलत है कि ऐसे ही मशहूर हो गए, कि हर नमाज के वक्त शहजादी के चेहरे से एक ऐसा नूर जाहिर होता था कि दुनिया वाले देखे कि ना देखे वो आसमान तक जाता था। अब जैसे कहा जाता है ना कि शहजादी का एक लकब शबे कदर भी, आज की बात तो नहीं है, आगे एक मजलिस में आएगा तस्किरा, लेकिन बहुत मशहूर बात, शबे कदर में आसमान से रहमतें और बरकतें नाजिल हो रही, हम और आप तो नहीं देखते, वो नूर आता है आसमान से शबे कदर, हम तो नहीं देखते, नूर देखने के लिए भी आंख भी वो होनी चाहिए। तो कहा कि हर नमाज के वक्त शहजादी की पेशानी और चेहरे से एक ऐसा नूर जाहिर होता था जो इस तरह आसमानों पे जाता था, अब इमाम का जुमला, जैसे तुम लोग जमीन पे बैठ के आसमान के सितारों को देखते हो ना, आसमान के फरिश्ते इस नूर को देखते थे, उनको ये घर जहां फातिमा मुसल्ले पे खड़ी है इतना चमकता नजर आता था जैसे आसमान का बहुत ज्यादा कोई चमकता हुआ सितारा। तो ये तो नमाज, यानी जहरा का मतलब क्या हुआ, फजर की नमाज नूर निकला, जोहरैन की नमाज नूर निकला, मगरबैन की नमाज नूर निकला, जब आपने फातिमा को जहरा कहा आपने पैगाम दिया फातिमा जहरा है, यानी फातिमा वो नमाजी है जो हर वक्त नमाज अव्वल वक्त मुसल्ले पे खड़ी नजर आएंगे। एक सुर्ख नूर है, एक सब्ज नूर है, एक सफेद नूर है। ये तो बहुत मशहूर रिवायत भी है, मैंने तो सिर्फ मौजू की वजह से पढ़ दी, लेकिन जहरा के एक माने और भी। अब देखिए मैं एकदम से जंप लगा रहा हूं एक लफ्ज के ऊपर, वक्त बहुत तेजी से गुजर गया, मेरा आज तो खैर इतना अहम और दिलचस्प मौजू है। आज हमारी बच्चियां जिस तरह से मोबाइल फोन इस्तेमाल करती हैं, वो है जहरा का दूसरा पैगाम। क्या हो गया मौलाना को, दिमाग सही है उनका, कहां शहजादी का लकब जहरा, कहां पे हमारा मोबाइल, दोनों में कोई रब्त है? है। ये मैसेज आपको आपको देना है आज शहजादी की शहादत की इस रात के हवाले से, अगर यही मैसेज हमारी बच्चियों ने समझ लिया। अब बच्चियां तो मैं इसलिए कह रहा हूं कि वो नौजवान नस्ल ज्यादा क्रेजी है, वरना तो इतने बुजुर्ग खवातीन को भी मैंने मोबाइल और इतने धड़ल्ले से इस्तेमाल करते देखा, मैं इस्तेमाल नहीं कर सकता, स्मार्टफोन मेरे लिए बिल्कुल बेकार है, मेरी समझ में नहीं आता उसको कैसे ऑपरेट करूं, मैं इतना कोई जाहिल आदमी भी नहीं, लेकिन बहरहाल एज के एतबार से टेक्नोलॉजी मुश्किल होती है, इसलिए बच्चियों का नाम लिया वरना औरतें। अब वो क्या पैगाम, वो पैगाम आप तक पहुंचाने के लिए जहरा के दूसरे माने, तीसरे माने कल आएंगे, दूसरे माने पहुंचाने के लिए कुरान करीम की एक आयत सुन लीजिए जो सूरह नूर की आयत, आयत नंबर 31, वला युब्दीना ज़ीनतहुन्ना इल्ला लिबुउलतिहिन्ना औ आबाएहिन्ना औ आबाए बुउलतिहिन्ना औ अबनाएहिन्ना औ अबनाए बुउलतिहिन्ना औ इख्वानहिन्ना औ बनी इख्वाते औ बनी इख्वानहिन्ना औ बनी इख्वातेहिन्ना औ निसाएहिन्ना। सूरह नूर आयत नंबर 31, तर्जमा क्या, ये आयत शुरू तो यहां से होती है कि कुल लिल मोमिनात यग़ुज़्ना मिन अब्सारहिन्ना, ऐ हबीब मोमिना मोमिन औरतों से कह दीजिए कि अपने निगाहें नीची करें। फिर उसके बाद अब कुरान ने एक लिस्ट बताई है कि किन किन औरतों से नहीं, किन किन मर्दों से हिजाब करना है एक औरत को, एक लिस्ट आ रही है। दो साल पहले भी सूरह अहज़ाब की तशरी में मैंने इमाम बारगाह अली रजा के अय्याम अज़ा के अशरे में बहुत तफसील से ये बात उठाई थी, लेकिन वो एक अलग मौजू था, उसमें ये जहरा का ये वाला पहलू नहीं था जो आज आ रहा। इसी के लिए मैंने कहा कि शायद मैं पहला इंसान जो ये चीज आपके सामने पेश कर रहा हूं, दावा बहुत बड़ा है, शायद गलत भी हूं अपने दावे में, लेकिन बहरहाल तर्जमा यह है। अब औरत का हिजाब मोमिनात से कह दीजिए, कुल लिल मोमिनात, कह दीजिए मोमिनात से, तो आप मोमिनात ही तो है ना जो ये सुन रही है, لا یبدین زینتہن، وہ اپنی زینت کو ظاہر نہ کریں، یعنی مختصر بغیر حجاب و پردے کے نہ جائیں، الا سوائے ان لوگوں کے، ان کے سامنے بغیر حجاب کے جا سکتی ہیں، لبعولتہن اپنے شوہر، اور آبائہن اپنے والدین، جس میں باپ دادا نانا، اور اب آبائے بہولتہن اور اپنے شوہر کے والدین، شوہر کا باپ دادا نانا سب آگے، اور ابنائہن اور اپنی اولاد، یہاں کوئی حجاب نہیں، اور ابنائے بہولتہن یا اپنے شوہر کی اولاد، یعنی سوتیلا بیٹا، جس کی اگر کوئی عورت سوتیلی ماں بن رہی، اور اخوانہن اور بھائی کے سامنے حجاب نہیں، سگا بھائی، یعنی سگے سے مطلب سوتیلا بھی چلے گا، کزن نہیں، اور بنی اخوانہن یا جو تمہارے بھائیوں کے بیٹے ہیں، بھتیجے، جن کی تم پھوپھی ہو، چچی نہیں، پھوپھی، اور بنی اخواتہن یا بہنوں کے بیٹے جن کی تم خالہ ہو، یہ تو ٹھیک ہے، آج بہت واضح، شوہر اپنے والدین، شوہر کے والدین، اپنی اولاد، شوہر کی اولاد یعنی سوتیلی اولاد، بھائی کی اولاد، بہن کی اولاد، اب بڑا عجیب لفظ آ رہا ہے، یہ ہے لفظ زہرہ کی ایک تشریح، او نسائہن، اور اپنی عورتوں کے سامنے بغیر حجاب جا سکتی، یہ قرآن کریم کی آیت، تفسیر اور مفسرین اور ترجمہ کرنے والے اور مجتہدین اور فتویٰ دینے والے، کتنی اس پر بحث ہوئی کہ آیت کا ترجمہ کیا ہے، اور اپنی عورتوں کے سامنے بغیر حجاب کے جا سکتی، نسائہن اپنی عورتیں، سورہ نور آیت نمبر 31، او نسائہن اپنی عورتوں کے سامنے، اعتراض یہ کہ ہونا چاہیے تھا او نسائن، اور عورتوں کے سامنے بغیر حجاب کے جا سکتی، عورت کا عورت سے حجاب نہیں ہونا چاہیے نا، قرآن نے یہ نہیں کہا کہ عورت کے سامنے جا، کہا اپنی عورتوں کے سامنے بغیر حجاب کے جا سکتی، یعنی دوسری عورتوں کے سامنے حجاب کے ساتھ جانا پڑے گا، عورت کے لیے کہا جا رہا ہے اپنی عورتوں کے سامنے، اب یہ لفظ اپنی کا مطلب کیا، اس میں نے کہا نا ترجمہ، تفسیر اور پھر مجتہدین کا فتویٰ، بہت اس آیت میں بحث ہوئی ہے، اپنی عورتیں، اب اس کے دو تین معنی ہیں، میں اس وقت ڈائریکٹ فتوے کی بات نہیں کر رہا ہوں کیونکہ مجلس ہے، یعنی مسائل کا سیشن نہیں، سنیے، اپنی عورتوں کے سامنے اس کے دو بہت مشہور معنی ہیں، کہ اس سے مراد ہے مسلمان عورت، غیر مسلم کے سامنے حجاب کے ساتھ جانا، یہ اچھا یہ کہہ دوں کہ یہ عام حالات میں واجبات کا حکم نہیں، یہ ایک نصیحت ہے قرآن کی، لیکن ابھی اس کا ایک پہلو آ رہا، اور بعض نے کہا ہے کہ نہیں اس کا مطلب ہے اپنی عورتوں کا مطلب اپنی جانی بوجھی، رشتہ دار، پڑوسی، سہیلیاں، ان عورتوں کے سامنے بغیر حجاب کے جا سکتی ہے، ورنہ دوسری مومنہ عورتوں کے سامنے بھی حجاب کرنا، اچھا اب یہ میں بحث میں نہیں پڑھتا ہوں کہ اصل ترجمہ کیا ہے، جو میسج ہے وہ پہنچانا، جو وجہ بتائی ہے امام معصوم نے کہ یہ اپنی عورتیں کیوں کا وجہ بتائی، کہا کہ جو دوسرے مذہب کی عورتیں ان سے یہ ڈر ہے، یہ خوف ہے کہ وہ مومنہ عورت کو دیکھیں گی جو حجاب والی ہے، اور چونکہ ان کے پاس خوف خدا تو ہے نہیں، وہ اپنے شوہروں کے سامنے جا کے اس عورت کے جسم کی تفسیر بتائیں گی، عورت کے سامنے تو بے حجاب آ گئی نا، اب وہ یہ عورتوں سے ڈر ہے جن کے پاس خوف خدا نہیں ہے، جو خدائی کو نہیں مانتی، کہ وہ اپنے شوہروں کے سامنے جا کے ڈیٹیل بتائیں گی، تفصیل بتائیں گی ایک مومنہ عورت کے بارے، اور یہاں سے خرابیوں کا ایک دروازہ کھلتا ہے، جس وجہ سے اسلام نے حجاب کو لازم کیا عورت کی عزت کو بچانے کے لیے، وہ دروازہ یہاں سے بھی کھلتا ہے کہ خود نہیں دیکھا اس نامحرم مرد نے، لیکن اس کے گھر کی عورت نے اس عورت کی ایسی تفصیل بتائی، میں کیسے، احترام ممبر بھی ہے اور احترام سیدہ بھی ہے، جس سیدہ کا اللہ نے اتنا احترام کیا کہ سورہ دہر میں ہر نعمت جنت کی بتا دی، حوروں کا تذکرہ نہیں کیا کہ فاطمہ کے ہوتے میں حوروں کا ذکر، توہین ہے فاطمہ نہ ہو تو، میں اس سے زیادہ کھل کے نہیں کہنا چاہتا، اب آئیے پہلے تو بتاؤں کہ اس کا زہرہ سے کیا ربط بنا، یہ بات تو ایک اخلاقی نصیحت کے طور پہ نہیں آئی نا. زہرا سے کیا رد بنا؟ زہرا کے دوسرے معنی ہیں، تین معنی ہیں زہرا کے، پہلا نماز، دوسرا معنی کیا کہ جب کوئی عورت شہزادی کو دیکھتی تھی، شہزادی کے چہرے کے رنگ اور وہ جو نور تھا، اچھا بہت زیادہ یہاں تیز لائٹیں لگا دی جائیں، آپ کی آنکھوں کے سامنے آپ کی آنکھیں چندیا جائیں گی، آپ کو ایک چیز صاف صاف نظر نہیں آئے گی، نظر آئے گی؟ دیکھیں لائٹ کا بھی اصول ہی ہے، کم لائٹ ہو تب بھی دیکھنا مشکل ہے، بہت زیادہ لائٹ ہو تب بھی دیکھنا مشکل ہے. سورج کو دیکھیں اور اس کے بعد عام چیزوں پہ نگاہ ڈالیں تو وہ عام چیزیں بھی دھندلی ہو جائیں گی، سورج کو تو چھوڑیں. کا شہزادی کے چہرے پر ایسا نور تھا، زہرا کیوں کہتے ہیں؟ کہ ہر دیکھنے والی عورت کو شہزادی الگ انداز سے نظر آتی تھی، شہزادی کا چہرہ اور شہزادی کا جسم، نعوذ باللہ لفظ مجھے کہنا پڑ گیا، ہر دیکھنے والی کا الگ انداز تھا، یعنی واضح عورت بھی واضح طور پہ نہیں دیکھ پاتی تھی شہزادی کو. بہت زیادہ یہاں روشنی ہوتی ہے وہاں یہی ہوتا ہے، ہم لوگ تو ریکارڈنگ کراتے ہیں، ہم کو پتا ہے کہ سامنے سے جب بہت زیادہ لائٹ پڑتی ہے کتنا مسئلہ مشکل ہے، اندھا ہو جاتا ہے آدمی. یعنی شہزادی کا نور اتنا ہے کہ عورتیں تک اندھی ہو رہی ہیں، کیوں؟ تاکہ وہ شہزادی کو دیکھ کر اپنے گھر میں جا کر اپنے گھر کے مردوں کے سامنے شہزادی کی تفصیل نہ بتائیں، نظر ہی ان کو صحیح معنوں میں کچھ نہیں آیا. یہ وہ نور ہے زہرا جو دیکھنے والوں کو شہزادی کی نورانیت بھی بتا رہا ہے لیکن چہرہ واضح نہیں ہو پا رہا ہے. کیسے وہ لفظ استعمال کروں کہ شان سیدہ کے خلاف بھی نہ ہو اور آپ تک میں سیدھ بھی پہنچے. یہودی دلہن کے گھر میں گئے، وہ ساری یہودی عورتیں جمع ہیں، وہ شہزادی کو دیکھ کر اپنے گھر کے مردوں کو جا کے تفصیل نہیں بتا سکتی، بتا سکتی ہیں بشرطے کہ ان کو شہزادی صاف نظر آئے. جیسا آپ نے دیکھا ہوگا کہ آج کل جو فلمیں وغیرہ بنائی جاتی ہیں یا یہ کہ کتابیں چھاپی جاتی ہیں، شہزادی کی اگر شبی ہوگی چہرہ نہیں ہوگا، خالی ایک نور نظر آ رہا. وہ تو اس لیے کہ اسے چہرہ چھپانا چاہتا ہے، لیکن اصل میں بھی یہی تھا جب شہزادی آنکھوں کے سامنے ہوتی تھیں. تو یہ پیغام کیا بن رہا ہے زہرا کا؟ مطلب کہ ایک مومنہ عورت کو اس طرح سے اللہ چھپانا چاہتا کہ کسی طرح سے بھی اس کی بے حجابی نہ ہو اور دوسرے مردوں تک اس کے حوالے سے پیغام نہ پہنچے. اچھا اب یہ زہرا کا ایک مطلب ہے، وقت نہیں رہا تو میں بہت تیزی سے بات کو سمیٹ رہا ہوں، لیکن اب اس سے پیغام کیا بنا موبائل کا؟ آج انتہائی حجاب کرنے والی عورتیں بھی جنہیں زندگی میں کبھی نامحرم کے سامنے اپنے بال یا چہرہ نہیں کھولا، کسی عورتوں کی تقریب میں بھی جاتی ہیں، جن جن کے پاس موبائل ہوتا ہے وہ ساری عورت اس طرح سے ریکارڈنگ کر کے پھر اپنے فیس بک پہ، وہ جو عورت، جو لڑکی، جو عورت، جو بوڑھی بڑھیا یہ کام کر رہی وہ تو ہائی خیر بے دین یا بے حجاب، لیکن وہ جو تقریب کی ریکارڈنگ کی جا رہی ہے یا ایک اسنیپ شاٹ لیا جا رہا ہے یا ایک پکچر لی جا رہی ہے، کہاں کہاں تک اپنے آپ کو بچائیں؟ عورت کو پتا بھی نہیں چلتا کہ کس وقت میری تصویر لے لی گئی. یہ لفظ زہرا جب آپ سنیں، شہزادی کا لقب فوراً ذہن میں لے کے آئیے کہ عورت کو عورت سے بھی حجاب کا اس لیے حکم دیا گیا تاکہ اس کے گھر کے مردوں تک یہ پیغام نہ پہنچے. اب وہ پیغام تو چھوڑیں، وہاں تو تصویر پہنچ گئی. میں کھل کے نہیں کہنا چاہتا، آج کے ہمارے مراجع یہ کمپلین کرتے ہیں کہ ہمارے گھر کی خواتین اگر کسی مومنہ کا دل خوش کرنے کے لیے اس کی دعوت قبول کر کے جاتی، وہاں پہ ان کی اتنی بے حجابی کر دی جاتی. کیونکہ عموماً اب میں ان کی بات نہیں کرتا مہاراج جی کی، وہ شکوہ ان کا چھوڑ دیجئے، اپنے ماحول کی بات کرتا ہوں کہ ہمارے یہاں کا یہ اصول کہ بھئی خواتین کوئی تقریب ہوئی، ہم نے پوچھ لیا، ہمارے گھر والوں نے پوچھ لیا، بھئی پردے کا انتظام ہے؟ کہ بالکل ٹوٹلی 100% لیڈیز فنکشن ہے، وہاں کوئی نامحرم مرد تو چھوڑو بچہ بھی نہیں آئے گا. بہت زیادہ کانفیڈینس کے ساتھ گئی، ٹرسٹ کرتے ہوئے گئی گھر والے، اب وہاں جا کے مثلا انہوں نے اسکارف اتار دی. بڑے بڑے علماء کے گھر کی خواتین کو میں نے دیکھا بھئی اس بھروسے پر، صاحب خانہ نے کہا، بظاہر لگ بھی رہا، خالی کہا نہیں، وہاں پہنچے لگا بھی کہ ہاں بہت کمپلیٹ حجاب کا انتظام، لیکن یہ جو ہر بچے کے ہاتھ میں موبائل، یہ جو ہر جوان عورت کے ہاتھ میں موبائل، یہ جو ہر بڑھیا کے ہاتھ میں موبائل، تمہیں جو خود کرنا ہے کرو، अपनी जहन्नम खरीदना है खरीदो, अपने आप से शहजादी को नाराज करना है नाराज करो, मगर जो हिजाब करने वालियां, तुम जो उनको बेहिजाब कर रही, और ये बहुत बड़ा फितना इस वक्त बन गया। और इसकी वजह से मैंने कई इंतहाई पर्देदार घरानों में भी घर टूटते भी देखे। अब ये मौजू बहुत आगे बढ़ जाएगा और टाइम आज नहीं रहा। तो लफ्ज जहरा जब आप सुने, फातिमा जहरा या खाली जहरा या खाली अंग्रेजी में लेडी ऑफ लाइट, ये मोबाइल वाली बच्चियां ज्यादातर तो अंग्रेजी ही समझती हैं ना, तो याद रखिएगा कि ये तकाजा आपसे किया जा रहा कि हर मोमिन औरत का आपको उस वक्त तक एहतराम करना है जब तक कि वो अपने हिजाब की पाबंदी खुद कर रही। शहजादी और हिजाब वो तो आपके इल्म में। मौजू हमारा क्या है, रिजा जहरा। तो अभी तो मैंने जहरा को समझाया, रिजा यानी जिसमें जहरा राजी हो। तो हम ये हदीस लेकर कि अल्लाह की रिजा जहरा की रिजा में है, दूसरों पर इस्तेमाल करते हैं वो भी इस्तेमाल करें, अपने आप पे क्यों नहीं करते। जहरा किस चीज से राजी, जरा अंदाजा करें कि अगर हमारे यहां कभी कोई मजलिस हो रही या मातम हो रहा हो और मजलिस व मातम के बीच में कोई औरत हंसने लगे या मुस्कुराने लगे, उसको खुद भी शर्मिंदगी होगी। कभी ऐसा होता है कि हंसी अपने कंट्रोल से बाहर होती है, कोई चीज याद आ गई और अतराफ के लोग भी हैरत से देखेंगे, किसी के घर हम पुरसा देने गए और फिर मालूम हुआ कि हम हंसने लगे, घर वाले को भी कितना बुरा लगेगा और कभी हमको भी तकलीफ होगी, लेकिन आ रही हंसी कंट्रोल में नहीं। यह आम मरने वालों का जिक्र है और आम हंसने वालों का जिक्र। कायनात की तारीख में आज तक रसूल खुदा से ज्यादा बड़ी कोई मौत नहीं, क्योंकि खाली मौत नहीं थी, वो अपने साथ और इतनी मुसीबतें लेके आई। और फातिमा जहरा से ज्यादा मातम करने वाला कोई नहीं गुजरा। जिस हदीस में चौथे इमाम का तस्किरा है वहां पर भी उनका तस्किरा उनकी दादी के साथ, अल-बुकाउन खमसुन, इमाम ने फरमाया कि जब से दुनिया बनी है कयामत तक रोने वाले तो पांच ही गुजरे। चौथे नंबर पे अपने दादी का तस्किरा किया, पांचवें नंबर पर अपने दादा चौथे इमाम का जिक्र किया। बल्कि मैं कहता हूं कि मौला चौथे इमाम, मैं आपकी बारगाह में गुस्ताखी नहीं करना चाहता, जुमला बड़ी जसारत का बन रहा, लेकिन इन मोमिनीन और मोमिनात को याद दिलाना चाहता हूं शहजादी के मातम को। जब चौथे इमाम को शहजादी को मातम करने वालों में एक मंजिल पे मासूम इमाम ने कर दिया, हमने नहीं तारीख में पढ़ के नहीं किया, हमने हदीस पढ़ के किया, तो आप जरा ये सोचिए कि चौथे इमाम ने 35 साल मातम किया है, फातिमा ने 95 दिन मातम किया, यानी चौथे इमाम का 35 साल का मातम फातिमा के सिर्फ 95 दिन के मातम के बराबर हो रहा। कितना होगा ये मातम जो 35 साल में चौथे इमाम का गिरिया है और जिस सिर्फ 95 दिन का गिरिया, नऊज बिल्ला, ना उस गिरिए की अहमियत कम कर रहा हूं ना इस गिरिए की अहमियत, लेकिन बता रहा हूं कि रोई तो कैसा रो, दुनिया की तारीख में आज तक ऐसा रोने वाला कोई नहीं गुजरा। मगर इस रोने के दरमियान एक बार तो फातिमा हंसी थी ना, फतबस्समत फातिमा, वह फातिमा के चेहरे पे मुस्कुराहट आई। और रावी जो घर का फर्द है अब्दुल्ला इब्ने अब्बास कहते हैं ना इससे पहले फातिमा कभी मुस्कुराई थी ना इसके बाद कभी मुस्कुराई, सिर्फ एक मुस्कुराहट। ये कब की बात है, ये रसूल खुदा की वफात के बाद की बात, यानी जब फातिमा सफ़े अज़ा बिछा के बैठी, जब फातिमा इस कायनात का सबसे बड़ा मातम कर रही, उस मातम के दरमियान, ये मैं दो जुमले मुझे अर्ज करना है, एक आज सुन रहा है एक कल सुनिए, एक आज एक कल, कल दूसरा जुमला, कल शहजादी ज़ैनब के हवाले से, आज शहजादी फातिमा के हवाले से, ये जुमला आज वाला सुन लीजिए कल वाला कल सुनिएगा, लेकिन वो इसी स्टाइल का होगा कि पैगंबर के बाद से लेके अपनी वफात तक फातिमा 95 दिन में एक बार भी नहीं मुस्कुराई, मुस्कुराना भूल गई फातिमा, सिर्फ एक बार मुस्कुराई। तो मेरा सवाल ये कि बाप की सफेदा पर बैठकर इतना मातम करने वाली अगर मुस्कुराती है तो कोई इतना ही बड़ा मसाला होगा जो फातिमा की निगाह में बाप के मातम से भी बढ़ गए। अकल ये जुमला आएगा कि जो मौला की निगाह में इतना बड़ा मसाला, लेकिन कल आज छोड़ी, इतना बड़ा मसाला कि फातिमा जैसी बेटी रसूल जैसे बाबा का ऐसा मातम करे कि इमाम मासूम भी तस्दीक कर दें, हमें किसी मौर्रिख से पूछने की जरूरत नहीं है। अब फिर यह कह दिया जाए कि फिर उसमें फातिमा ने मुस्कुराहट जाहिर की। मुस्कुराने का मतलब क्या? जितनी देर की मुस्कुराहट हो इतनी देर फातिमा ने मातम बंद किया। कितना अहम तरीन कायनात का मसला है जिसके लिए फातिमा अपना मातम बंद कर रही है। मातम कभी बंद नहीं होता, फातिमा का मातम। और सिर्फ इतनी सी बात हर मोमिना जानती है कि सिर्फ ये फिक्र फातिमा को के मरने के बाद जिस तरह मैयत उठती, कितनी भी एहतरामी होती। और जब अस्मा बिनते उमैस ने कहा कि शहजादी, मैं अपने शौहर जाफर तैयार के साथ जब मुल्क हबशा में गई थी तो मैंने देखा था कि हबशा के लोग अपनी औरतों की मैयत पर एक गहवारा बना के रखते, तो पता भी नहीं चलता अंदर मैयत है भी कि नहीं। फतबस्समत फातिमा, वो फातिमा मुस्कुराई और कहा, यह मेरी वसीयत है कि मेरी मैयत जब उठाई जाए तो इसी तरह उठाई जाए। दो जुमले और सुन लीजिए, अगर कहीं आप बैठी हैं, ना महरम भी सामने है, और एकदम लाइट चली जाए, इतना अंधेरा हो कि हाथ को हाथ सुझाई नहीं दे, कोई किसी को नहीं देख रहा, आप अपना हिजाब उतार सकती। ना महरम अगर है तभी हिजाब का ताल्लुक, हाँ नमाज पढ़ रहे हैं तो अंधेरे में भी पढ़ना है, लेकिन बात ना महरम की बात, अंधेरे में जरूरत नहीं, इतना अंधेरा के नजर ना। और नंबर दो, अगर आप रोजे रोशन में भी कहीं पर, मगर ऐसी जगह है कि जहां कोई ना महरम नहीं, चाहे आप खुले में, एक मैदान में आप हैं, जंगल में आप हैं, कोई नहीं है दूर दूर तक, वहां भी आप अपना हिजाब उतार सकती, देखने वाला कोई नहीं। मगर फातिमा को देखी कि वो इतना अपनी मैयत के हिजाब के लिए परेशान है, जबकि उनकी दो वसीयतें ऑलरेडी मौजूद है कि मेरा जनाजा रात के अंधेरे में उठेगा। और ये तीन जमात सानी की रिवायत को अगर हम मोतबर माने तो तीन जमात सानी को तो चांद की भी वो तारीखें होती हैं कि चांद की रोशनी भी नहीं, हाथ को हाथ सुझाई ना दे। और फिर ये भी है कि मेरे जनाजे में कोई ना आए, सिर्फ जिनके नाम हैं वो अपनी आंखें फोड़ लेंगे लेकिन निगाह उठा के नहीं देख सकते मैयत की जाने। उसके बाद फातिमा को हिजाब का इतना ख्याल है और आपको अपनी शादियों में कोई ख्याल नहीं, अपनी बर्थडे पार्टी में कोई ख्याल नहीं, अपनी मैरिज एनिवर्सरी में कोई ख्याल नहीं, आपने भी दो अल्लाह बना लिए। इस्लाम ऐसे माहौल में रहे जहां हिजाब है तो वहां हिजाब कर रहे हैं, अपने वतन में जाए तो कोई हिजाब नहीं, मजलिस में आए तो हिजाब है और शॉपिंग सेंटर में जाए तो कोई हिजाब नहीं। यकीनन ये औरत उससे बेहतर है जो दोनों जगह हिजाब नहीं कर रही है, लेकिन अभी रिजाए जहरा तो इसने हासिल नहीं की है ना। जो जहरा अपना मरने के बाद का हिजाब, जिसकी जिम्मेदारी मरने वाले पे होती भी नहीं है, उसका इतना ख्याल करे कि रात का अंधेरा है, कोई देखने वाला नहीं है, जिम्मेदारी भी नहीं है मरने वाले पर, और फिर इतना उसको अहम बनाए कि मातम रोक दे। मैं कहता हूं यह कयामत है जुमला। उसकी मानने वाली और रिजाए जहरा कैसे हासिल करे, यह हमारा मौजू। कहा इस तरह से मेरा जनाजा उठाया जाए, यह है फातिमा की जिंदगी का पहला पहलू। क्या मतलब? हुक्म खुदा का इतना ख्याल। लेकिन फातिमा इस कायनात के लिए वो कंप्लीट मॉडल है, नमूना अमल है। और फातिमा की जिंदगी का दूसरा पहलू भी देख लीजिए, क्योंकि हमारे आमतौर पे देखा गया जो अल्लाह की ज्यादा इबादत करता है वो घर वालों से गाफिल हो जाता, जो घर वालों की ज्यादा खिदमत करता है वो इबादत खुदा से गाफिल हो जाता। आके देखिए फातिमा को, ये आखिर में वक्त बहुत गुजर गया, मैं जुमले ठीक नहीं कर पा रहा हूं, इंशाल्लाह फिर मजीद वजाहत अगली मजलिस में होगी, लेकिन फिलहाल आज की रात, ये आज की रात, दो तीन जमात उस्सानी की दरमियानी रात, फातिमा की जिंदगी की मुश्किल तरीन और सख्त तरीन रात थी। फातिमा अगरचे 95 दिन से बीमार चली आ रही है और बीमारी बढ़ती चली जा रही, जख्म बढ़ते चले जा रहे हैं, हीलिंग नहीं हो पा रही है, जख्म का इलाज नहीं हो पा रहा, लेकिन आज की रात तो ऐसी रात थी, मासूमीन की सीरत को मासूमीन ही की डिक्शनरी से समझिए कि रिवायत यह है कि आज की रात जब मगरिब और इशा का वक्त आया तो फातिमा के बदन में इतनी ताकत न थी कि वो मुसल्ले पर जाकर नमाज पढ़ सके, ये नमाज बिस्तर पे अंजाम दी गई। ये हम और आप नहीं है कि जरा सी थकन और कमजोरी हुई तो नमाज बैठ के हो गई, ये फातिमा जहरा, ये अहले बैत का घराना जहां मौला अली के पांव से तीर खेचो तो नमाज में खेचना कि नमाज में अपनी हर तकलीफ भूल जाते हैं, जहां फातिमा की वो बेटी जो अपनी तमाम तर अजमत के बावजूद फातिमा के बराबर तो नहीं है ना ज़ैनब कुबरा, वो जिंदाने शाम में अगर नमाज शब बैठ के पढ़े जो इस्लाम में वैसे ही इजाजत है, तब भी सज्जाद को यकीन ना आए, फूफी अम्मा आपने तो करबला की शाम गरीबा भी नमाज खड़े होके पढ़ी थी, आज आप बैठ के नमाज पढ़ रहे। उस ज़ैनब की भी जो सरदार है फातिमा, और नमाज शब नहीं वाजिब नमाज अगर बैठ के पढ़े तो क्या कयामत गुजर रही है फातिमा पर। और फिर नमाज के बाद जो बिस्तर पे लेटी तो सारी रात कर्राते हुए गुजारी है, ये एक आम मोमिना नहीं है कि जरा सी तकलीफ हुई तो कर्राने लगी, ये साबिरा है, ये शाकिरा है, पूरी रात दर्द से, इतना दर्द के जहरा की जबान पर कर्राह आ रही। और सबसे बड़ा इम्तिहान जहरा के साथ अली का है, कायनात की मदद करने वाला बीवी के अपनी बीवी के सराहाने बैठा और ये मंजर देख रहा और बर्दाश्त कर रहा है हुक्म खुदा से, यहां तक के फजर का वक्त बिल्कुल करीब आ गया। फातिमा को एक बार नहीं दाग, जैसे रसूल खुदा के लिए है ना कि आखिरी दिनों में आखिरी घंटे में फातिमा के आगोश में आंख लग गई थी, फातिमा को नहीं दागू। इमाम फरमाते हैं ये वक्त जन्नत का वक्त है जब बीमारों को भी आराम मिल जाता। मौला ने देखा फातिमा आराम से, अब अल्लाह की इबादत भी, मौला उठ के नमाज फजर के लिए मस्जिद जाते, नमाज पढ़ के जब वापस आते, आज पहली बार शायद वापस आए, वरना मौला का तरीका नमाज पढ़ के फिर चले जाते हैं यहूदी के बाग में या जो भी मौला का उस जमाने में रिस्क हासिल करने का तरीका हो, दोपहर को वापस आते थे, लेकिन आज बीवी को इस हालत में छोड़ के गए थे, नमाज पढ़ के सीधा हुजरे में आया। अजीब मंजर देखा, क्या मंजर देखा, मंजर ये देखा कि फातिमा जहरा बिस्तर पे नहीं आए, चक्की पीस के अभी अभी फारिग हुई। चक्की पीसना कोई मामूली काम नहीं है, चूल्हे पे खाना तैयार हो रहा, हसनैन के कपड़े धोए गए हैं और सूखने के लिए लटकाए हुए हैं, पूरे हुजरे में इस तरह से झाड़ू दी गई। मौला पूरी रात फातिमा को देखा, मगरिबैन की नमाज फातिमा ने बैठ के पढ़ी, तड़प के साहब बिनते रसूल ये सारे काम किसने किए, का ये मैंने किए। अली अली मुश्किल कुशा साबिर एक मरतबा घबरा गया, कहा इस हालत में, इस कमजोरी में, इस बीमारी में, इन जख्मों के साथ, कहा कि अब अल हसन आज मैं दुनिया से जा रही, मेरे दिल में ख्याल आया कि ऐसा ना हो मेरे जाने के बाद कोई मेरे हसनैन का ख्याल करने वाला ना हो, लोग मेरा गम कर रहे हो, मेरा मातम कर रहे हो, तो खिजा मैंने, खाना मैंने खुद पका दिया, कपड़े मैंने खुद धो दिए, वो अल्लाह की इबादत थी, ये घर वालों की खिदमत है। फातिमा परेशान है कि मेरे बाद मेरे हसन का, मेरे हुसैन का कोई ख्याल, दुनियावी वजह से नहीं, मेरे गम में लोग भूल ना जाए, औलाद की खिदमत खुद करना है। मौला ने घबरा के पूछा बिनते रसूल तो ये आपने कैसे कह दिया कि आप दुनिया से जा रही हैं, इस जाहिरी एतबार से बात कर रहा हूं, इल्मे फातिमा और इल्मे अली नहीं। तो अबुल हसन जैसे ही मेरी आंख लगी थी मैंने ख्वाब में देखा मेरा बाबा आया, और आज पहली बार मेरा बाबा जो आया है तो अकेला नहीं आया, मेरी माँ खदीजा ताहिरा को लेके आया। मैंने बाबा को सलाम किया, मैंने अम्मा को सलाम किया, लेकिन हर जगह बेटियों का तरीका, चाहे वो शामे गरीबा ज़ैनब बाप के कदमों से लिपटी हो, या आज तीन जमात उस्सानी को फातिमा ने बाबा को देखा, बाबा को देख के फरियाद शुरू कर दी, और मुझे ये तो पता नहीं कि किस तरह से फरियाद की, ये यकीन है कि अपना ही लिखा हुआ नोहा तो पढ़ा होगा, सुब्बत अलैया मसाए बोलो अन्ना, सुब्बत अलैया में सिरना लिया लिया, बाबा आपके बाद आपकी बेटी पे इतनी मुसीबतें पड़ी कि अगर ये दिन पे पड़े तो दिन तारीख रातों में बदल जाए। رسول نے کہا کہ بیٹی, بابا نے کہا بیٹی گھبرانا مت, تیری مصیبتوں کا آج یہ آخری دن ہے, میں تجھے لینے آیا ہوں اور اکیلے نہیں آیا ہوں, تیری ماں خدیجہ بھی تجھے لینے آئے ہیں, چلنے کی تیاری کر لے. ابو الحسن میرا بابا مجھے پیغام دے کے گیا ہے, میں جانے والی ہوں. اتنا سننا تھا مولا گھبرا گئے. اسما بنت امیس جو باہر حسین میں کام کر رہی ہیں, کہا اسما حسن و حسین کہاں ہیں؟ یہ وقت تو حسنین کو ماں کے پاس ہونا چاہیے. کہا مولا آج آپ خود ہی جلدی آ گئے, ورنہ تو حسنین روزانہ اس وقت نماز پڑھ کے سیدھا نانا کی قبر پہ جا کے بیٹھ جاتے ہیں اور دوپہر تک نانا سے باتیں کرتے رہتے ہیں, پھر گھر میں آتے ہیں, وہ نانا کی قبر پہ ہوں گے. مولا نے سنا, ایک مرتبہ یہ کہتے ہوئے حجرے سے نکلے, یہ حسنین کے یہاں آنے کا وقت ہے. شہزادی کے حجرے کے تین دروازے ہیں, مولا ایک دروازہ کھول کے باہر نکلے. فاطمہ اپنے حجرے میں گئی, ایک بار بستر پہ لیٹی, چادر کو اوڑھا اور کہا کہ اسما اب کوئی مجھ سے بات نہ کرنا, بس مجھے اسی حالت میں رہن دینا. اور یہ کہہ کے ابھی چادر اوڑھ کے لیٹی ہے کہ حجرے کا دوسرا دروازہ کھلتا ہے. حسن حسین گھبرائے گھبرائے داخل ہوئے. اسما ہماری ماں نظر نہیں آ رہی ہے, صحن میں تو نہیں ہے. کہا بیٹا یہ شہزادوں یہ بتاؤ تم اتنا گھبرائے ہوئے کیوں؟ کہا کہ آج بھی ہم گئے تھے نانا کی قبر پہ, نانا کو سلام کیا, نانا نے سلام کا جواب تو دیا لیکن اس کے بعد کہا حسن بیٹا حسین بیٹا آج یہاں بیٹھنے کا وقت نہیں ہے, آج اما کے پاس جاؤ, تمہاری ماں دنیا سے جا رہی ہے, ماں کو الوداع تو کہہ دو, نانا نے بھیجوایا ہے. اما کہاں ہیں؟ اسما نے کہا شہزادوں شہزادی حجرے کے اندر ہیں, مجھے جانے کی اجازت نہیں ہے. بس یہ سن کے حسن حسین حجرے میں گئے, دیکھا ماں چادر اوڑھے ہوئے لیٹی ہے, دونوں آگے بڑھے. حسن بڑا بیٹا, بڑے بیٹے ذرا سوبر ہوتے ہیں, وہ ماں کے پائچی جا کے بیٹھ گیا. حسین چھوٹا بیٹا, چھوٹے بیٹے لاڈلے ہوتے ہیں. حسین ماں کے سرہانے پہنچا, ماں چادر کے نیچے ہے, آواز دی اما حسین کا سلام لو, کوئی جواب نہ آیا. حسین نے دوبارہ سلام دہرایا, کوئی جواب نہ آیا. جب تیسری مرتبہ حسین نے کہا اما میرا سلام لو اور کوئی جواب نہ آیا, حسین نے سر سے امامے کو اتار پھینکا, دونوں ہاتھوں سے ننھا سر پیٹا, کہا اما یہ کون سا دن آ گیا, آج تیرا حسین تجھے پکار رہا اور تو حسین کو جواب نہیں دے رہی. یہ کہہ کے شہزادہ خچ کھا کے گر پڑا. اور ادھر اسما نے دیکھا حجرے کا پہلا دروازہ کھلتا اور ایک بار میرا مولا گھبرایا گھبرایا صحن میں داخل ہوا. اسما حسن و حسین تو نہیں آئے. اسما نے کہا مولا آپ اتنے گھبرائے ہوئے کیوں ہیں؟ کہا کہ میں قبر رسول پہ گیا, نہ حسن تھا نہ حسین تھا, میں نے رسول کو مخاطب کیا, رسول کی آواز بھی نہیں آئی. ہاں جبرائیل نے کہا ابو الحسن جلدی سے جا کے حسین کو تسلی دیں, حسین کے غش کھا کے گرنے سے یہاں فاطمہ زہرا غش کھا کے گر پڑی ہیں اور فاطمہ زہرا کے غش کھانے سے رسول خدا غش کھا کے گر پڑے ہیں, میرا حسین تو نہیں آیا. اسما نے کہا مولا شہزادے حجرے میں ہیں. میرا مولا ایک بار حجرے میں آیا, بات کو مختصر کرتا ہوں, مولا حجرے میں آیا, حسین کو ہوشیار کیا, حسن کو اٹھایا, زینب و کلثوم سے کہا بچوں باہر جاؤ, میں تمہاری ماں کو غسل میت دینا چاہتا. یہ کہہ کے حجرے کا دروازہ بند کیا. زینب دروازے کے بالکل قریب ہیں, کہتی ہیں حجرے میں سے میں نے بابا کے چیخ چیخ کے رونے کی آواز سنی. تھوڑی دیر بعد حجرے کا دروازہ کھلا, علی نے کہا بیٹے اور بیٹیوں آؤ, ماں کی آخری زیارت کرو. بچی آگے بڑھے, زینب رک گئی, بابا کے دامن کو تھام لیا, کرتا پکڑ لیا. بابا آپ اما کو غسل میت دیتے ہوئے رو کیوں رہے تھے؟ کہا زینب بیٹی جب غسل کا پانی میں نے پہلو زہرا پہ ڈالا تو آج بھی زخم کا نشان اور کوڑے کا زخم نظر آ رہا تھا. علی جیسا صابر چیخ کے رو رہا ہے. اور ادھر حسین حسین ایک بار پھر ماں کے قریب گئے, ماں کفن میں ہے. اب حسین نے کوئی فریاد نہیں کی, ہاتھوں کا پیالہ بنایا, ہاتھوں کے پیالے میں ماں کا چہرہ لیا. ماں کفن میں ہے, حسین نے ماں کا چہرہ ہاتھوں میں لیا, آسمان کو دیکھا, ایک جملہ کہا واہ غربتا, ہائے آج میں غریب الوطن ہو گیا, آج میں اکیلا ہو گیا, آج میں تنہا ہو گیا. ایک بار بندے کفن ٹوٹے, فاطمہ کے بازو باہر آئے, حسین کو سینے سے لپٹا لیا. لال تیری ماں تیری غربت کی فریاد برداشت نہیں کر سکتی ہے, ارے اپنے آپ کو غریب الوطن کہہ رہا ہے, ماں تجھے تسلی دینے دنیا میں دوبارہ آ گئی ہے. بس آپ کی زحمت تمام. آخری جملہ اب مجھے آپ سے نہیں کہنا ہے, اب مجھے اپنی شہزادی سے عرض کرنا ہے. ہاتھ جوڑ کے کہوں گا شہزادی بس ایک جملہ ہم گناہگاروں کا سن لیجئے. آج پھر بھی مدینہ ہے, حسین حجرے کے اندر ہیں, حجرے کی چھت سر پہ ہے, علی جیسا بابا ہے, حسن جیسا بھائی ہے, ان سب کے درمیان حسین ہیں. آپ غربت کی فریاد برداشت نہ کر سکی, ارے ایک بار عاشورے کے دن کربلا آئیے. حسین اکیلا, حسین تنہا, ذوالجناح کے زخموں سے ڈگمگا رہا ہے, نہ عباس ہے نہ اکبر ہے. یہ ذرا دیکھیے شہزادی, وہ ہر ملاقات تیسرا تیر لگا, حسین کی پیشانی کی ہڈی ٹوٹی, حسین ذوالجناح سے زمین کربلا پہ گرا. آئیے آج آ کے حسین کو سہارا دیں, تبھی تو ایک سیاہ پوش بی بی زمین کربلا جلتی ریتی پہ بیٹھی ہے اور ہاتھ پھیلا کے کہہ رہی ہے, آ میرے لال, تیری ماں تجھے کنکروں اور پتھروں سے بچانے کے لیے میدان کربلا میں آئی. ہائے میرا لال, ہائے میرا حسین. آج شہادت کی رات, ان مصائب کے بعد کچھ بیان کرنے کو دل بھی نہیں چاہتا, دعا تک کو نہیں. اللہم صلی علی فاطمتا و بیہا و بالہا و بنیہا و سر المستودع فیہا. خدا بندہ یہ تمام صاحبان ایمان مومنین اور مومنات جو مصائب سیدہ پہ آنسو بہا رہے ہیں, ان سب کو دنیا اور آخرت میں سیدہ فاطمہ کی شفاعت اور مدد نصیب فرما, غم حسین کے سوا اور غم سے محفوظ فرما. پروردگارا صاحبان ایمان کی تمام حوائج شرعیہ کو بحق فاطمہ و بیہا و بالہا و بنیہا پوری فرما. ہمارے بیماروں کو شفا کامل عطا فرما, خصوصاً کووڈ کے اس ماحول میں ہر مومن ہر مومنہ ہر انسان کو, اس روح زمین پہ رہنے والے ہر انسان کو اس بیماری سے محفوظ فرما. صاحبان ایمان کے رزق حلال میں برکت عطا فرما, ہم سب کو خصوصاً ہماری مومنات اور جوان بچیوں کو سیرت فاطمہ پہ چلنے کی توفیق عطا فرما, اور ان مظالم کے انتقام کے لیے فاطمہ ہی کے وارث و فرزند اپنی آخری حجت امام زمانہ کے ظہور میں تاجیل فرما. ربنا تقبل منا انك انت السميع العليم.
محمد وآل محمد صلوات. اللهم صل على